हामी यस्तो संसारमा जिरहेका हुन्छौँ कि जहाँ डाहा ईर्ष्या क्रोध लोभ र बदलाको भावनाले भरिएको छ। यहाँ दया माया भलाइ आदर प्रोत्साहन क्षमा दिने कुरा अनौठो हुँदै गइरहेको छ। यस्तो भद्रोको पापले भरिएको संसारमा एक क्रिस्चियनको रूपमा तपाईँ कसरी आफूलाई चिनाउनुहुन्छ? ख्रिस्टमा हुनुभएको कारण अरूहरूप्रतिको आदर धन्यवादी जीवन र प्रार्थनाले चिनाउँछ वा तपाईँको जीवन संसारभन्दा या त संसारका मानिसहरूभन्दा फरक कुराले त्योभन्दा फरक छैन? आउनुहोस् हामी आज फिलेमनको पुस्तकबाट हामी कसरी फिलेमनको जीवनलाई चिनिएको छ भन्ने कुरालाई हामी हेर्नेछौँ। फिलेमनको पत्र, कृपया सबैजना फिलेमनको पुस्तकलाई मसँगै सबैजनाले पल्टाउनुहोला। यो तितस र हिब्रूको बिचमा एकदमै एक पेजको यो पुस्तकलाई हामी हेर्नेछौँ। आशा गर्छु तपाईँहरूले यो खण्ड पाइसक्नुभएको छ। यहाँ कुनै अध्यायहरू छैन, यहाँ केवल पदहरू मात्रै छन्। त्यसकारण हामी आज पद एकदेखि सातसम्मलाई हामी हेर्नेछौँ। म पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा कृपया ध्यान दिएर हेर्नुहोला। ख्रिस्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अफिया र हाम्रा सङ्गी सिपाही अर्किफस र तिम्रो घरका मण्डलीलाई, तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रिस्टबाट शान्ति, धन्यवाद ज्ञापन र प्रार्थना। मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशुमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। हामी आज एकदेखि सात पदसम्मबाट हेर्नेछौँ र हामी विशेष यहाँ दुईवटा कुरालाई हेर्नेछौँ कि पहिलो भनेको फिलेमनलाई पावलको अभिवादन र दोस्रो पावलको प्रार्थना। हामी यही दुईवटा कुरालाई हेर्नेछौँ। पहिलो फिलेमनलाई पावलको अभिवादन पद एकदेखि तिन र पावलको प्रार्थना चारदेखि हामी सातसम्म हेर्नेछौँ। र यो हामी पद एकमा जानुभन्दा अगाडि यसका यस पत्रको केही पृष्ठभूमिलाई हामी हेर्नेछौँ। हामी यहाँ देख्दछौँ कि यो पत्र पावलले फिलेमनलाई लेखेका हुन् र जब उनी कैदी अवस्थामा थिए कि उनले रोमबाट यो पत्र फिलेमनलाई लेखेका थिए। किन उनले यो पत्र फिलेमनलाई लेख्नु पर्यो त? किनकि त्यहाँ एउटा समस्या भएको हामी देख्दछौँ। र यो पत्र जब हामी एकदेखि यो पुरै 25 पदलाई हामी पढ्दै जाँदाखेरि हामी के देख्छौँ भने त्यहाँ एउटा ठुलो समस्या भएको छ। र त्यसको निम्ति के गर्दछन्? पावलले फिलेमनलाई एउटा अर्ज बिन्ती अथवा एउटा अनुरोध गर्दै यो पत्र लेखिरहेका छन्। किनकि हामी यो देख्छौँ कि फिलेमन एक धनी व्यक्ति हामी देख्छौँ, किनकि उनीसँग कमराहरू यहाँ हामी देख्छौँ र उनको कमरा जो ओनिसिमस नामका थिए, जसले फिलेमनका केही सामानहरू चोरेर उनी भागेर रोममा पुगेका थिए। र जब उनी रोममा पुगे तब उनले पावलसँग भेटे र त्यहाँ पावलको प्रचारबाट के देख्छौँ भने ओनिसिमस पनि ख्रिस्टमा आएको हामी पाउँछौँ। त्यसकारण अब क्षमा गर्नको निम्ति अब ख्रिस्टमा एक भाइ भएको कारण उसको त्यो पाप, उसको त्यो गरेको गल्तीलाई क्षमा दिनको निम्ति पावलले फिलेमनलाई यो पत्र लेखिरहेका छन्। र हामी यो देख्छौँ कि सुरुमा हामी देखौँ कसरी पावलले फिलेमोनलाई यहाँ अभिवादन गरिरहेका छन्। उनले अभिवादन गर्नुभन्दा पहिले ऊ को थिए भनेर आफैलाई चिनाउँदछन्। पद एक्लै हेर्नुहोस् न, पावलले कसरी चिनाउँछन्। ख्रिस्ट येशूको कैदी पावल, हामीलाई थाहा छ कि जब हामी प्रेरितको पुस्तकमा हामी पढ्छौँ भने पावल को थिए। पावल एक यहुदी होइन, यहुदी धर्मावलम्बीको एकजना कठोर गुरु होइन, जसले विश्वासीहरूलाई क्रिस्चियनहरूलाई सताउने एक मानिस थिए। तर जब उनी ख्रिस्टसँग उनको दमस्कसको बाटोमा भेट भयो, त्यसपछि जब उनी परिवर्तन भए, त्यसपछि हामी के देख्छौँ यहाँ उनले के भन्छन्। ख्रिस्ट येशूको कैदी, पहिले जसले ख्रिस्टका मानिसहरूलाई क्रिस्चियनहरूलाई सताउँदै थिए, अब उनकै निम्ति के देख्छौँ यहाँ उनी एक कैदी भएको हामी पाउँछौँ। र उनले यहाँ मात्रै भन्दैनन्, यता हामी पत्नौमा हेर्छौँ भने उनले के भन्छन्, यो समयमा पावल के भइसकेका छन्, एक वृद्ध पावल। र यहाँ पनि भन्छ अनि अहिले ख्रिस्ट येशूको एक कैदी। पावलले यहाँ कसरी आफैलाई प्रस्तुत गर्दैछन्, उनले आफू को हो भन्ने कुरा पहिलो नम्बरमा प्रस्तुत गर्दैछन्। हामी पावलले लेखेका अरू पत्रहरूमा हेर्छौँ भने उनले धेरै ठाउँमा म ख्रिस्ट येशूको प्रेरित पावल भनेका छन्, तर यहाँ हामी के देख्छौँ उनी ख्रिस्ट येशूका एक कैदी। र कैदमा हुँदा पनि उनले के गरिरहेका छन् कि एकपटक ख्रिस्टलाई सताउने व्यक्ति अब ख्रिस्टको खातिर कैदबाट पनि उनले ख्रिस्टको सुसमाचार प्रचारको निम्ति आफ्ना कलमहरू चलाइरहेका छन्। उनी ख्रिस्टको निम्ति ख्रिस्टको प्रचार गरेको कारण हामी के देख्छौँ उहाँ कैदमा परेको हामी देख्छौँ। अब कैदमा पुगेर पनि उनले आफ्नो प्रचारलाई त्यत्तिकै थाती राख्दैन। ख्रिस्टको प्रचार उनले निरन्तर प्रचार गरेको हामी पाउँछौँ। र यहाँ भन्छन्, यहीँबाट हामी देख्छौँ कि यो पत्र पावलले फिलेमोनलाई लेखेका थिए। र अघि पनि मैले भने कि यो फिलेमोन चाहिँ को छ त, यहाँ हेर्नुहोस् न, उनी एक प्रेरित पावलको प्रचारबाट नै उनी ख्रिस्टमा आएको जस्तो हामी देख्छौँ। पद 19 एकपटक हेर्नुहोस् न, यो पद 19 अन्तिम खण्डलाई हामी हेर्दाखेरि यहाँ हामी केही कुरा देख्न सक्छौँ। र हामी कलसीको पुस्तकमा हेर्दै जाँदाखेरि यो देख्न सक्छौँ कि उनी सायद, र प्रेरितको पुस्तकमा पनि हामी पढ्दाखेरि हामी यो पाउँछौँ कि उनी सायद प्रेरित पावलको प्रचारबाट उनी ख्रिस्टमा आएका थिए। त्यसकारण पद 19 यसरी भन्छ, म पावल आफ्नै हातले यो लेख्दछु, त्यो ऋण म स्वयं तिरिदिनेछु, तिमीलाई भनिरहनु पर्दैन होला कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ, आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ भन्दैछ। यो कुराले के देखाउँछ भन्दाखेरि सायद फिलेमोन पनि पावलको प्रचारबाट नै ख्रिस्टलाई चिनेका हुनुपर्छ। र हामी यो देख्छौँ कि पद 2 अन्तिममा हेर्दाखेरि के देख्छौँ, उनकै घरमा त्यहाँ चर्च भेला हुँदथ्यो, उनका अभिवादनमा हामी देख्छौँ। र त्यति मात्र होइन, पावलले आफ्नो अभिवादनमा अरू कुराहरू पनि देख्छन्। यहाँ के भन्दैछन्, हाम्रा भाइ तिमोथीबाट। यसको मतलब यो होइन कि यो पत्र लेखनमा तिमोथी पनि समावेश भएका थिए, कि यो पत्र पावल आफैले लेखेका थिए। उनले आफ्नो एक सहकर्मीको हिसाबमा तिमोथीलाई पनि यहाँ सम्बोधन गरेका छन्। र हामी यहाँ देख्दैछौँ कि हाम्रा भाइ तिमोथीबाट, हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अफिया र हाम्रा सङ्गी सिपाही अर्किफस, यहाँ देख्दै हुनुहुन्छ उनले सम्बोधन गरेका। हामी जब यो पढ्दै जान्छौँ कि यो पुरै पत्रहरूलाई जब हामी पढ्छौँ भने यो पत्र अरू पत्रहरूभन्दा फरक हामी पाउँछौँ। जब पावल प्रेरितले अरू पत्रहरू धेरैवटा पत्रहरू लेखेका छन्, त्योभन्दा हामी केही फरक पाउँछौँ। जब हामी पढ्दै जाँदाखेरि हामी के देख्छौँ भन्दाखेरि उनले नितान्त फिलेमोनलाई व्यक्तिगत रूपमा लेखेको जस्तो हामी यो देख्छौँ। तर उनले व्यक्तिगत रूपमा फिलेमनलाई लेखे तापनि यो पत्र चर्च सामु पनि उनलाई पढ्नको निम्ति उत्साह दिएको छ. त्यसकारण यहाँ के गरिएको छ, अरूहरूलाई पनि सम्बोधन गरिएको छ. हामी देख्छौँ कि सहकर्मी होइन फिलेमनलाई के भन्नुहुन्छ, कसरी सम्बोधन गरेको छ. सहकर्मी, हाम्रा प्रिय प्रिय सहकर्मी फिलेमन, अब उनलाई एक सहकर्मीको रूपमा उनले सम्बोधन गरेका छन्. माथि हेर्नुहोस् न, तिमोथीलाई उनले कसरी यहाँ सम्बोधन गरेका छन्. भाइ भनेको छ. तिमोथी को थिए होइन, ऊ त ग्रिक थियो होइन. अघि हामीले हेऱ्यौँ कि पावल त यहुदी थिए, तर यहाँ के भन्दैछन्, एक ग्रिकलाई पनि भाइ, एक परिवारको शब्द होइन प्रयोग गर्दैछन्. र उनले भन्दैछन् कि भाइ तिमोथीबाट, अनि सहकर्मी फिलेमन, फिलेमनलाई के भन्छन्, हाम्रा प्रिय सहकर्मी फिलेमन. र हामी यहाँ देख्छौँ हाम्री बहिनी अफिया. यी अफिया को थिए भन्ने कुरा यहाँ हामीलाई स्पष्ट रूपमा देखाएको छैन, तर धेरै बाइबलविदहरूले के विश्वास गर्छन् भने उनी फिलेमनको श्रीमती थिए भन्ने धेरैले विश्वास गर्छन्. र यहाँ हामी अर्को देख्छौँ, हाम्रा सङ्गी सिपाही अर्खिपस. र उनलाई चाहिँ धेरैले फिलेमन र अफियाका छोरा हुन् भनेर पनि विश्वास गर्छन्. तर हामी यहाँ यो पत्रमा हामी स्पष्ट पाउँदैनौँ उनीहरू को थिए, तर धेरै बाइबलविदहरूले के विश्वास गर्छन्, उनीहरूले यो विश्वास गर्छन् किन उनीहरू पनि एक परिवारका सदस्य थिए. र उनीहरूको घरमा हामी के देख्छौँ, घरमा उनीहरू चर्चको रूपमा भेला हुन्थे. र जब हामी पुरानो समयमा हामी हेर्छौँ भने अहिले जस्तो छुट्टै ठाउँमा उनीहरू भेला हुँदैनथे. हरेक विश्वासीको घरमा एउटा चर्चको रूपमा एकसाथ भेला हुन्थे, विशेष आराधना सङ्गतिको निम्ति एकसाथ उनीहरू वचनको निम्ति, प्रार्थनाको निम्ति, रोटी भाँच्नको निम्ति उनीहरू के गर्थे, एकसाथ भेला हुन्थे. यहाँ देख्दै हुनुहुन्छ कि यही अभिवादनबाट हामी के देख्छौँ कि एक यहुदी र एक ग्रिक, एक महिला पुरुष. यहाँ हामी के देख्दैछौँ कि चर्चमा ख्रिस्ट येशूद्वारा अब सबैलाई एक बनाइएको छ. अब ख्रिस्ट येशूमा उद्धार भएकाहरू एक चर्चमा एउटै जाति, एउटै भाषी, एउटै लिङ्ग भएका मानिसहरू हुँदैनन्. अब ख्रिस्ट येशूद्वारा एक चर्चमा सबै एकसाथ समेटिएको छ. हामी देख्दैछौँ एक धनी, एक गरिब, एक जवान, एक वृद्ध अब एउटा चर्चमा अट्टाइनुपर्छ. यही अभिवादनबाट हामी देख्छौँ. र हामी यो देख्छौँ कि पावलले फिलेमनलाई यो पत्र चर्चमा पनि पाठ गर्न, चर्चलाई पनि सम्बोधन गरेको छ. यसले हामी के देख्छौँ, फिलेमनको जीवन एक व्यक्तिगत जीवन यहाँ हामी देख्दैनौँ, एक स्थानीय चर्चको सन्दर्भमा उनको जीवन सबै सामु खुलस्त छ. उनको सम्बन्धबारे के छ यहाँ देख्छौँ, खुलस्त देखिएको छ. त्यसै कारण एक स्थानीय चर्चको सन्दर्भमा हरेक विश्वासीहरूको जीवन सबै सामु सार्वजनिक हुनुपर्छ. क्रिस्चियन जीवन एक स्थानीय चर्चको सन्दर्भमा यो व्यक्तिगत, यो गुप्त जीवन होइन, यो सार्वजनिक जीवन हो. जसरी एउटा उपहार तपाईँले पाउनुहुन्छ भने त्यस उपहारलाई पक्कै पनि तपाईँले एउटा दराजभित्र लुकाएर राख्नु हुँदैन. तपाईँले आफ्नो घरको बैठक कोठामा सजाएर सबैले देख्ने गरी के गर्नुहुन्छ, तपाईँले राख्नुहुन्छ. त्यसै गरी क्रिस्चियन जीवन परमेश्वरले दिनुभएको उत्तम उपहार हो, दान हो भने यसलाई एक स्थानीय चर्चको सन्दर्भमा तपाईँले आफैले व्यक्तिगत रूपमा एक ठाउँ लुकाएर राख्नुहुने छैन. तर यसलाई एक स्थानीय चर्चको सन्दर्भमा तपाईँले सबैको सामु यसलाई प्रकट गर्नुहुनेछ। त्यसकारण एक व्यक्तिगत जीवनमा तपाईँले के गर्नुहुन्छ त्यस कुराले एक स्थानीय चर्चमा प्रभाव पार्दछ। तपाईँले व्यक्तिगत रूपमा तपाईँ एक्लै हुँदाखेरि जिउनुहुने जीवनले एक स्थानीय चर्चमा प्रभाव पार्दछ। सो तपाईँको व्यक्तिगत जीवन कस्तो रहेको छ? एक क्रिस्चियन जीवन व्यक्तिगत जीवन होइन, यो स्थानीय चर्चको सन्दर्भमा यो सार्वजनिक जीवन हो। यो गुप्त विश्वास होइन, यो व्यक्तिगत हो तर यो गुप्त होइन। त्यसकारण तपाईँले जिएको हरेक पलले एक स्थानीय चर्चमा प्रभाव पार्दछ। त्यसकारण तपाईँको जीवन प्रियहरू कस्तो छ, तपाईँको व्यक्तिगत जीवन, तपाईँले गर्नुहुने काम, तपाईँको विवाह परिवार, यसले एक स्थानीय चर्चलाई प्रभाव पार्दछ। र त्यतिमै सीमित रहँदैन, पद तिनमा हेर्नुहोस् न, उनले अझै एक ईश्वरशास्त्री हिसाबमा एकदमै गहन विषयलाई उद्धृत गर्दै उनले अझै अभिवादन गर्दछन्। र जुन हामी पावलको शैली हामी यो देख्दछौँ कि अरू पत्रहरूमा पनि हामी उनले यो कुरालाई उद्धृत गरेका हामी पाउँछौँ, अरू पत्रहरूमा पनि यसरी नै उनले सम्बोधन गरेका हामी पाउँछौँ। यो एउटा पावलको सम्बोधन गर्ने तरिका पनि हो। जहाँ हामी देख्छौँ कि पद तिनमा तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु यीशु ख्रीष्टबाट शान्ति। यो अलिकति तिन पदलाई हेर्दाखेरि तिमीहरूले अनुग्रह भनेको छ, यो अनुग्रह चाहिँ अलिक पछाडि हुनुपर्ने हो अनुवाद अनुसार। तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु यीशु ख्रीष्टबाट अनुग्रह र शान्ति हुनुपर्ने हो। अलिकति अनुवाद अप्ठ्यारो सुनिएको छ यहाँ। के भन्दैछ? तिमीहरूलाई अनुग्रह र शान्ति, यो दुईवटा शब्दलाई ध्यान दिनुहोस्। अनुग्रह भनेको के हो? कि उनले यही कुरा स्मरण गर्दैछन् कि अनुग्रह भनेको तपाईँ र मैले कमाउन सक्ने कुरा होइन, यो तपाईँ र मैले पाउने कुरा होइन, तपाईँ र मेरो बौद्धिकताले, तपाईँ र मेरो असलपनले यो पाउने कुरा होइन, यो मुक्तिसँग जोडेको कुरा हो। कि तपाईँ र मैले मुक्ति कमाउन सक्दैनौँ। र अनुग्रहलाई यसरी पनि नबुझ्नुहोस् कि तपाईँ र मैले एसएलसीमा वा त कुनै एक्जाम दिँदाखेरि तपाईँले के गर्नुहुन्छ, केही मार्क पुगेन पास गर्नको निम्ति, अनि त्यसमा के गर्छन्, त्यहाँ ग्रेस मार्क हुन्छ होइन, केही चाहिँ तपाईँले गर्नुभयो, केही हदमा नपुगेको कारण के भयो, तपाईँलाई केही अङ्क थपेर पास गराइयो। हाम्रो मुक्तिमा यो लागु हुँदैन कि हामी पूर्ण रूपमा के थियौँ, असक्षम थियौँ, तर हामीलाई पूर्ण रूपमा हामी यो कमाउन नसक्ने, हामीले पाउन नसक्ने कुरा कि ख्रीष्टले हामीलाई पूर्ण रूपमा दिनुभयो, कि उहाँको सिद्धताको कारण, उहाँको पवित्रताको कारण हामीले के भन्नुभयो, उहाँको अनुग्रहमा हामीलाई मुक्ति सित्तैमा दिनुभएको छ। र यो तपाईँ र मेरो कामले होइन, तपाईँ र मेरो यो असलपनले होइन, तपाईँ र मेरो विवेकले होइन, तर यो त उहाँको अनुग्रहले हामीले उदार मुक्ति पाएका छौँ। यही कुरालाई उनले यहाँ स्मरण गराउँदै हुनुहुन्छ। र अर्को हामी शान्ति भन्ने शब्द देख्छौँ। शान्ति शब्द हामी कहाँ पाउँछौँ, कस्तो अवस्थामा यो शान्ति शब्द प्रयोग गरिन्छ? जहाँ कोलाहलता, जहाँ लडाइँ हुन्छ, जहाँ झगडा हुन्छ, जहाँ द्वन्द्व हुन्छ, त्यहाँ हामी यो शब्द पाउँछौँ। जब दुई समूहबीच जब मिलापमा हुन्छन् त्यसमा के हुन्छौँ, त्यहाँ शान्ति हामी पाउँदछौँ। त्यसो भए के भयो त, किन यहाँ शान्ति प्रयोग गरे त? हामी त सबै ठिक थियौँ, हामी त कहीँ पनि लडाइँमा गएको छैनौँ, तर यहाँ हामी यो पाउँछौँ कि एक मानिसको वास्तविकताबारे यहाँ पावलले देखाउँदछन् कि हामी वास्तवमा नै एक समय एफिसी दुईमा भन्छ कि हामी हाम्रो पाप र अपराधहरूमा के भएका थियौँ, मरेका थियौँ। यसको अर्थ यही हो कि हामी परमेश्वरसँग के थियौँ, उहाँसँग हाम्रो द्वन्द, हामी उहाँसँगको लडाइँमा थियौँ। प्रिय हो, परमेश्वरको विरुद्धमा हामी एकपटक उठेका थियौँ र हामी उहाँको न्याय मुनि थियौँ। त्यसै कारण यहाँ के भन्दैछ, कसरी यी फिलेमन र उनका अरू सङ्गीहरू कसरी एक भए, कसरी चर्चमा बाँधिए, कसरी उनीहरू परमेश्वरसँग मिलाप भए भन्ने कुरा के गर्दैछ, उनले यहाँ स्मरण गराउँदै हुनुहुन्छ। त्यसै गरी हामी पनि परमेश्वरसँग हामी एक समय द्वन्द्वमा थियौँ र अब ख्रिस्टमा हामी परमेश्वरसँग मिलाप, हामीसँग उहाँको शान्ति भएको छ। किनकि आजभन्दा 2000 वर्ष अगाडि येशु ख्रिस्टले कलवरीको क्रुसमा के गर्नुभयो, उहाँले आफ्नो प्राण त्याग्नुभयो र उहाँको क्रुसको मृत्यु, उहाँको चिहानको गढाई र पुनरुत्थानले यही घोषणा गर्छ कि अब हाम्रो परमेश्वरसँग मिलाप भएको छ, उहाँसँग हामी शान्तिमा आएका छौँ। कि प्रियहरू, यति मात्र होइन कि ख्रिस्ट येशूले तपाईँ र मलाई परमेश्वरसँग एउटा टेबलमा ल्याइदिने एक मध्यस्थकर्ता मात्रै उहाँ हुनु भएन, तर तपाईँ र मेरो पक्षबाट बोलिदिनुहुने, तपाईँ र मेरो पापलाई लिएर क्रुसमा मर्नु भएर पिताको सामु यिनीहरूको निम्ति मैले मोल तिरेको छु भनेर हाम्रो पक्षमा बोलिदिनुहुने ख्रिस्ट हुनुहुन्छ। त्यसै कारण यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ अझै पनि सारा ब्रह्माण्डका सृष्टिकर्ता परमेश्वरसँग तपाईँ द्वन्द्वमा हुनुहुन्छ र यो शान्ति मिलापमा आउनको निम्ति तपाईँ अब सक्नुहुन्छ, किनकि ख्रिस्ट आजभन्दा 2000 वर्ष अगाडि क्रुसमा मर्नुभएको छ, उहाँले आफ्नो रगत बगाउनु भएको छ र उहाँको न्यायबाट हामीलाई बचाउनु भएको छ। त्यसकारण यो ख्रिस्ट मात्रै हाम्रो उद्धार मुक्तिको निम्ति एउटा माध्यम हुनुहुन्छ। त्यसकारण तपाईँ पनि अब परमेश्वरसँग मिलापमा आउनु सक्नुहुनेछ। यदि तपाईँले आफ्नो पाप पश्चाताप र ख्रिस्टमाथि भरोसा गर्नुभयो भने हामी फेरि पितासँग मिलापमा आउनेछौँ। त्यसै कारण प्रियहरू, के तपाईँले उहाँको अनुग्रह र परमेश्वरसँगको हामीले मिलाप भएको यो शान्तिलाई कसरी लिँदै हुनुहुन्छ? के यो तपाईँले आफ्नै तवरबाट भनेर के घमण्ड गर्दै हुनुहुन्छ कि यो परमेश्वरबाट हो भनेर ख्रिस्टद्वारा उहाँलाई नै धन्यवाद दिँदै हुनुहुन्छ? यदि तपाईँ परमेश्वरसँग द्वन्द्वमा हुनुहुन्छ भने तपाईँ एक दिन उहाँको न्यायमा निश्चित रूपमा पर्नुहुनेछ। तपाईँले कहिले पनि उहाँमाथि विजय हासिल गर्नुहुने छैन र उनले यतिमै छोड्दैनन् कि अब हामी यहाँ देख्छौँ कि कसरी पावलले फिलेमनको निम्ति प्रार्थना गर्छन्। हामी जुन पद 4-7 हामी देख्दछौँ, यहाँ हामी दुईवटा कुरा देख्दछौँ। उनले उनको प्रार्थना, यहाँ दुई किसिमको प्रार्थना हामी देख्छौँ। 4, 5, र 7 हामी हेर्छौँ भने एक प्रकारको हामी प्रार्थना देख्छौँ र 6 उनको अर्को किसिमको प्रार्थना देख्छौँ। हामी जब पद 4, 5, र 7 हेर्छौँ त्यहाँ हामी उनको धन्यवादको प्रार्थना देख्छौँ र जब हामी 6 हेर्छौँ भने उनको अर्ज बिन्तीको हामी प्रार्थना देख्छौँ। यहाँ 4, 5, र 7 हेर्नुहोस् न कि पावलले के को निम्ति परमेश्वरलाई धन्यवाद दिइरहेका छन्। पद 4, मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। पश्चात् मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनभने तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। यहाँ हामी जब अवलोकन गर्छौँ कि यो छुट्याउन धेरै गाह्रो लाग्दैन, हामी के पाउँछौँ कि सहजै हामी देख्छौँ के कुराको निम्ति उनले परमेश्वरलाई धन्यवाद दिइरहेका छन्, किन उनले फिलेमोनलाई यहाँ धन्यवाद दिइरहेका छैनन्। पद पाँचलाई हेर्नुहोस् न, हामी स्पष्ट देख्छौँ कि पावलले फिलेमोनको विश्वास र सन्तहरूप्रतिको प्रेमको निम्ति परमेश्वरलाई धन्यवाद दिइरहेका छन्। र पद सातमा हामी हेर्छौँ भने त्यो प्रेमबाट के भएको छ, पावल आफै आनन्दित र सान्त्वना पाएका छन् जुन कुरा उनले सुनेका छन्। र अर्को के भन्छन्, र सन्तहरूका हृदय फेरि ताजा भएका छन्। हामी देख्दैथ्यौँ फिलेमोनको थिए, एक धनी मानिस थिए, एक चर्चका सदस्य थिए, जुन उहाँकै चर्चमा ती चर्च भेला हुन्थे, उनी पावलको प्रचारबाट ख्रिस्टमा आएका थिए, उनी कुनै लिडर होइनन्, चर्चका एक सदस्य, तर यहाँ उनको जीवन देख्दै हुनुहुन्छ, उनको जीवनको निम्ति के गर्दैछन्, पावलले परमेश्वरलाई धन्यवाद दिँदैछन्। किन विश्वास र प्रेम परमेश्वरबाट आउँदछ, किनकि प्रेम पवित्र आत्माको फल हो, त्यसकारण तपाईँमा प्रेम छ, तपाईँमा विश्वास छ भने यो तपाईँ आफैले यो पाउनुभएको होइन, तपाईँ आफैले प्राप्त गर्नुभएको होइन, यो त परमेश्वरले दिनुभएको दान हो। त्यसकारण यहाँ के हुँदैछ, पावलले फिलेमोनलाई भन्दा पनि कसलाई, परमेश्वरलाई नै उनको विश्वास र सन्तहरूप्रतिको प्रेमको निम्ति धन्यवाद दिइरहेका छन्। उनी एक साधारण चर्चका विश्वासीको जीवन केले चिनिएको छ, विश्वास र सन्तहरूको प्रेमले। सो प्रिय चर्च, के तपाईँको जीवन पनि यही विश्वास र सन्तहरूको प्रतिको प्रेमले चिनिएको छ? के आज हामी केसीबिसी भनेका हरेक सदस्य यही फिलेमोनको जस्तै जीवन, यही जस्तै विश्वास र सन्तहरूको सन्तहरूप्रतिको प्रेमले के हामी चिनिनुपर्ने होइन र? तपाईँ के कुराले चिनिनुहुन्छ? कि तपाईँ सन्तहरूलाई प्रेम गर्नुहुन्छ? कि तपाईँ ख्रिस्टमाथिको विश्वासमा स्थिर हुनुहुन्छ? सन्तहरूले प्रेम गरेको कस्तो देखिन्छ? तपाईँले अरू विश्वासीहरूलाई कसरी प्रेम गर्नुहुन्छ? के तपाईँ उनीहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? के उनीहरूको सङ्घर्षमा तपाईँले उनीहरूलाई अझै उत्साह दिनुहुन्छ? एकले अर्कालाई के प्रेम गर्नुहुन्छ? यदि तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईँले अधिक उसको निम्ति प्रार्थना गर्नुहुन्छ? के तपाईँ सन्तहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? योभन्दा पनि पहिले, तपाईँले अरूहरूको निम्ति प्रार्थना गर्नुहुन्छ भन्नुभन्दा पहिला म एउटा प्रश्न सोध्छु, के तपाईँ प्रार्थना गर्नुहुन्छ? पहिलो कुरा होइन, सन्तहरूलाई भन्दा पनि पहिले के तपाईँ प्रार्थना गर्नुहुन्छ? एक ख्रिस्टियन उद्धार पाएको मानिस भइकन प्रार्थनाविहीनको जीवन जिउनु भनेको अक्सिजन बिना पनि बाँच्न सक्छु भने जस्तै हो। तपाईँ भन्नुहुन्छ म ख्रिस्टियन हुँ, तर तपाईँ प्रार्थना गर्नुहुन्न भने तपाईँले म ख्रिस्टियन हुँ भन्नुभएको स्वीकारोक्तिमा केही मलाई शङ्का लाग्नेछ। तपाईँको प्रार्थनाको जीवन कस्तो छ? के तपाईँले अरू विश्वासीहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? र यहाँ सात पदमा हेर्नुहोस् न, जुन फिलेमोन को विश्वास र सन्तहरूप्रतिको प्रेमले के भएको छ, पावल आफैलाई पनि आनन्द र सान्त्वना पाएको छ। त्यति मात्र होइन, अझ के भन्छ, फिलेमोन एक साधारण विश्वासीद्वारा अरू सन्तहरूका हृदय फेरि ताजा भएका छन्। के तपाईँको उपस्थितिले तपाईँ अर्को विश्वासीसँग भेट्दाखेरि तपाईँको त्यो उपस्थिति, तपाईँको प्रेमले अझै त्यस व्यक्तिको हृदयमा अझै ख्रिस्तीहरूको प्रेम बढाउँछ, वा तपाईँलाई भेट्न पनि अझै हिचकिचाउँछ, वा तपाईँले देख्दाखेरि होइन अर्को बाटो पो खोज्ने हो कि एक अर्काप्रतिको हाम्रो प्रेम कस्तो छ, कि तपाईँ र म ख्रिस्ट येशूद्वारा उद्धार पाइएकाहरू, जसरी फिलेमोनले पनि उनै ख्रिस्टद्वारा उद्धार पाएका मानिस, र तपाईँ म पनि उनै ख्रिस्टबाट उद्धार पाएका मानिसको जीवन किन फरक, यदि योसँग मिल्दैन भने तपाईँको जीवनलाई के कुराले तपाईँ चिन्नुहुन्छ, कि तपाईँको जीवनलाई लिएर कसैले धन्यवाद दिन सक्छ? यदि तपाईँले म अरूहरूको निम्ति प्रार्थना गर्छु भन्नुहुन्छ होइन, प्रार्थना गर्ने अठोट गर्नुहुन्छ भने, के प्रार्थना गर्ने भन्ने कौतूहलता छ भने, म तपाईँलाई यहीँबाट केही कुरा दिन चाहन्छु, केही टिप्स। सन्तहरूको विश्वासको वृद्धिको निम्ति प्रार्थना गर्नुहोस्। एक अर्कालाई प्रेम गर्ने हृदयको निम्ति प्रार्थना गर्नुहोस्। हामी कसरी यी सन्तहरूलाई प्रेम गर्छौँ, एकअर्कालाई कसरी प्रेम गर्छौँ, यस प्रार्थना गरेर हामी प्रेम गर्छौँ। त्यही भएर जेसी रायले भन्नुहुन्छ, यदि तपाईँलाई कसैले अधिक प्रेम गर्छ भने उसले तपाईँको निम्ति अधिक प्रार्थना गर्नेछ, कि तपाईँ प्रार्थना गर्नुहुन्छ अरू सदस्यहरूको निम्ति, कि चर्चमा हुनुहुन्छ जयमसी कस्तो हुनुहुन्छ ठिक छ, त्यतिमै सीमित छ। पहिलो भनेको प्रार्थना गर्नुहोस्। दोस्रो भनेको सन्तहरूलाई प्रेम गर्ने तरिका भनेको प्रचार भएको वचनलाई ध्यानपूर्वक सुन्नुहोस्। जब तपाईँले वचनलाई ध्यानपूर्वक सुन्नुहुन्छ र त्यसलाई आफ्नो जीवनमा लागू गर्ने प्रयत्न गर्नुहुन्छ, त्यसपछि के गर्नुहुन्छ, अरू व्यक्तिहरूलाई प्रेम गर्नुहुन्छ। अर्को, एकअर्कालाई चेलापनमा हुर्काउनुहोस्। एकले अर्कालाई चेलापनमा हुर्काउनुहोस्। र अर्को भनेको चेलापनमा हुर्काउने वा अरूलाई प्रेम गर्ने त्यो अवसर खोज्नुहोस्। यी कुराहरूको निम्ति नै फिलेमोनको जीवनको निम्ति पावलले परमेश्वरलाई धन्यवाद दिएको हामी पाउँछौँ, कि प्रेरहरू तपाईँको जीवनमा पनि ख्रिस्टमाथिको विश्वास र सन्तहरूको सन्तहरूप्रतिको प्रेमको निम्ति के धन्यवाद दिन सक्छौँ। र अन्तिममा हामी देख्छौँ कि उनले अर्ज बिन्तीको प्रार्थना पनि यहाँ गरेको हामी पाउँछौँ। पछमा हेर्नुहोस् न, म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। यो छ पद सहजै बुझ्न, यो सजिलै बुझ्न यो सजिलो छैन, यो बुझ्नलाई कठिन छ। तर हामी जब यो खण्डलाई हामी पढ्दै जान्छौँ कि हामी यो बुझ्न सक्छौँ कि त्यहाँ एक जटिल विषय छ, जुन अघि सुरुमा मैले भने कि त्यहाँ फिलेमोनको एक दासले ओनिसिमसले फिलेमोनको केही कुरा चोरेर उनी रोममा भागेका थिए, त्यसकारण अब के गर्दैछन्, यहाँ एक अनुरोधको निम्ति पावलले फिलेमोनलाई यो पत्र लेख्दैछन् कि अब उसलाई क्षमा देऊ, किनकि ऊ पनि अब हामीहरूमध्येका एक भाइ भएका छन्। त्यस कारण यो अनुरोध गर्दछन्, त्यस कारण यहाँ यो पढ्दै जाँदाखेरि यो भन्न सकिन्छ कि उनलाई कि ख्रिस्टमा जसरी हामीले क्षमा पाएका छौँ त्यसरी नै उसलाई पनि क्षमा गराइदेऊ, जुन ज्ञानमा मात्रै वृद्धि होइन तर अब व्यवहारमा पनि लागू गर्नको निम्ति सायद उनले यो प्रार्थना गरिरहेका छन् उनको निम्ति, यसैको निम्ति भनेर पत्रले हामीलाई ठ्याक्कै भन्दैन। तर हामी यी तलका पदहरूलाई पढ्दाखेरि हामी त्यो कुरा चाहिँ अनुमान लगाउन सक्छौँ कि फिलेमनले ओनिसिमसलाई क्षमाको निम्ति यो प्रार्थना गरिरहेका छन्। त्यसै कारण हामी प्रभुको अनुग्रहमा उहाँको इच्छामा हामी बाँकी पत्रहरूलाई हामी आउने हप्तातिर हेर्नेछौँ कि के समस्या भएको थियो भन्ने कुरा अझै विस्तृत रूपमा। त्यस कारण प्रियहरू, कि तपाईँले एक अर्काको निम्ति प्रार्थना गर्नुहुन्छ कि तपाईँ चर्चमा एक सार्वजनिक जीवन जिउँदै हुनुहुन्छ, एक स्थानीय चर्चको सन्दर्भमा तपाईँले एक व्यक्तिगत जीवनलाई गोप्य जीवनको रूपमा जिउन मिल्दैन कि तपाईँको जीवन स्थानीय चर्चको सन्दर्भमा यो सार्वजनिक जीवन छ, र के तपाईँ विश्वास र सन्तहरूप्रति अथवा अरू विश्वासीहरूप्रतिको प्रेमद्वारा चिन्नुहुन्छ। प्रेरो, हामीलाई ख्रिस्टले पहिले प्रेम गर्नुभएको हो, त्यसकारण प्रेम पाउनको निम्ति, कसैबाट प्रेम पाउनको निम्ति ती समय नपर्खिनुहोस्, अग्रसर हुनुहोस् र अरूहरूलाई प्रेम गर्नुहोस्, प्रार्थना गर्नुहोस्, उनीहरूलाई भेट्नुहोस्, उनीहरूको जीवन सोध्नुहोस्, उनीहरूको आत्मिक जीवनलाई सोध्नुहोस् कसरी जिइरहेका छन्। त्यसै कारण हामी अब प्रेम गर्न सक्छौँ किनकि ख्रिस्टले हामीलाई पहिलो प्रेम गर्नुभएको छ र हामीलाई उहाँले पवित्र आत्मा दिनुभएको छ र यही आत्माको फलमध्येको एउटा प्रेम पनि हो र हामीलाई आत्मा दिएको छ। आउनुहोस् प्रार्थना गरौँ।